FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. चालू आर्थिक वर्षमा उच्च अदालत सुर्खेतमा 314 मुद्दा दर्ता, बाँकेमा प्रहरीबाट यातना पाएका पीडित मध्ये दुईजनाले क्षतिपूर्ति पाए।
डीआईजी चन्दलाई प्रहरीको महानिरीक्षक पदमा बढुवा गर्ने सरकारी निर्णय, सर्वोच्च अदालतबाट बदर, वरिष्ठ र बढी अङ्क ल्याउनेलाई नियुक्त गर्न आदेश।
अमेरिकी चुनावमा रुसी संलग्नता भए नभएबारे एफबीआईले अनुसन्धान गर्ने।
र धनगढी प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक, नेपाल ओलम्पिक कमिटीमा करिब 3 महिनादेखि लागेको ताला खुल्यो। हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलो र सुचित्राको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। उच्च अदालत सुर्खेतले चालू आर्थिक वर्षको 8 महिनामा 314 मुद्दा दर्ता भएको जनाएको छ। सबैभन्दा धेरै पारिवारिक सम्बन्धी 62 मुद्दा परेकोमा 17 मुद्दाको टुङ्गो लागिसकेको छ भने 45 बाँकी रहेको जनाएको छ। उच्च अदालत सुर्खेतका रजिस्ट्रार जितेन्द्र बाबु थपलियाले अदालतमा सुर्खेतसहित सल्यान, दैलेख र जाजरकोटका प्रशासनिक सम्बन्धी मुद्दा दर्ता हुने गरेको जानकारी दिनुभयो। यस्तै करणी सम्बन्धी 42 मुद्दा दर्ता भएकोमा 8 टुङ्गो लागिसकेको छ भने 34 टुङ्गो लाग्न बाँकी रहेको छ। उहाँले ज्यान मार्ने उद्योगमा 47 लागु औषध सम्बन्धी 10, सार्वजनिक अपराध सम्बन्धी 36 मुद्दा दर्ता भएको पनि बताउनु भएको छ। जिल्लागत रूपमा सुर्खेतका सबैभन्दा धेरै मुद्दा दर्ता भएका रजिस्ट्रार थपलियालको भनाइरहेको छ।
बाँकेमा प्रहरीबाट यातना पाएका पीडितमध्ये दुईजनाले पहिलो पटक क्षतिपूर्ति पाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका 12 बेलासपुरका निजामुद्दिन शेखले 95,000 र बर्दिया मोतीपुरका दजी भन्ने हरकली पुनले 51,000 रुपियाँ क्षतिपूर्ति रकम बुझ्नु भएको हो। शेख 2069 सालमा अपहरण र पुन मानव बेचबिखनको मुद्दामा थुनामा परेका बेला प्रहरीले यातना दिएको, मानव बेचबिखनको मुद्दाको आरोपमा पूर्वपक्षका लागि थुनामा रहनु भएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले दुवैजना यातना पीडितलाई क्षतिपूर्ति स्वरूप रकम प्रदान गर्नुभएको बताउनु भएको छ।
उजुरी परेर त्यसबाट फैसला भएर नेपाल सरकारलाई क्षतिपूर्तिको आदेश दिएको बमोजिम हामीलाई प्राप्त हुन आएको अदालतको आदेश अनुसारको क्षतिपूर्ति रकम दुईजनालाई प्रदान गरेका छौँ। यी आदेशलाई आधार बनाएर हामीले गृह मन्त्रालयमा राहत रकमको लागि, क्षतिपूर्ति रकमको लागि पत्राचार गरेका थियौँ। सोही अनुसार अर्थ मन्त्रालयमा निकासाको लागि माग गरेको र अर्थले फेरि गृहमा निकासा गरी हामीलाई प्राप्त हुन आयो यो क्षतिपूर्ति रकम चाहिँ प्रदान गरेका छौँ।
जिल्ला अदालत बाँकेले प्रहरीको कुटाईबाट शेखको ढाड भाँचिएको र पुनको हात भाँचिएको भने क्षतिपूर्ति दिलाउन जिल्ला प्रशासन बाँकेलाई आदेश दिएको थियो। अपराध अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका बेला यातना दिएको भने दुईजनाले प्रहरीका विरुद्ध मुद्दा दर्ता गराउनु भएको थियो। पुनले आफूहरूले बिना कारण यातना भोग्नु परे पनि क्षतिपूर्ति रकमले भने केही राहत मिलेको बताउनु भएको छ। यस्तै शेखले प्रहरीको यातना भोग्नु परे पनि अदालतले आफूलाई न्याय दिएकोमा खुसी लागेको बताउनुभयो।
कञ्चनपुरका कैदीबन्दीले भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका शहीद गोविन्द गौतमको परिवार र घाइते टीकाराम चापागाईलाई सहयोग गरेका छन्। कैदीबन्दीले कारागारबाट प्राप्त दैनिक सिधाबाट रकम बचाएर शहीद गोविन्द गौतमको परिवारलाई 25,000 रुपियाँ र घाइते टीकाराम चापागाईको उपचारका लागि 8,414 रुपियाँ सहयोग गरेका छन्। जिल्ला कारागार कञ्चनपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कैदीबन्दीले 13 पुण्यतिथिको अवसर पारेर रकम जेलर श्यामराज भट्टलाई हस्तान्तरण गरी जिल्ला प्रशासन मार्फत पीडित परिवारलाई सहयोग गरिएको जनाइएको छ।
यस्तै शहीद गोविन्द गौतमको परिवारलाई नेकपा माओवादी केन्द्रले 6,00,000 रुपियाँ राहत उपलब्ध गराउने भएको छ। गौतमको 13 पुण्यतिथिको अवसरमा पुनर्वासको गाउँमा आयोजित श्रद्धाञ्जली सभामा कृषि मन्त्री गौरी शङ्कर चौधरीले माओवादी केन्द्रले शहीद परिवारलाई 6,00,000 राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। कृषि मन्त्री चौधरीले मातृभूमिको रक्षाका लागि शहीद भएका गौतमले दिएको बलिदानी त्यसै खेर नजाने पनि बताउनुभयो।
स्थानीय तहको निर्वाचनका लागि सल्यानमा 111 मतदान केन्द्र सिफारिस गरिएको छ। दोस्रो संविधान सभाको निर्वाचनमा 138 मतदान केन्द्र रहे पनि अहिले 27 मतदान केन्द्र घटाएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले भूगोल इलाका र क्षेत्रबाट मिलाएर केन्द्र राख्न सिफारिसका लागि निर्वाचन आयोगलाई पठाएको हो। सबैभन्दा थोरै ढोरचौर गाउँपालिका 6 र सबैभन्दा धेरै वनगार्ड कुपिण्ड नगरपालिकामा 18 मतदान केन्द्र तोकिएको छ। यस्तै गाउँपालिकातर्फ कपुरकोटमा 10, कालीमाटीमा 11, कुमाख मालिकामा 10, छत्रेश्वरीमा 9, त्रिवेणीमा 8 र दार्मामा 9 केन्द्र तोकिएको छ। यस्तै नगरपालिकातर्फ बागचौरमा 14 र शारदामा 16 केन्द्र तोकिएको छ।
कैलालीमा 3 वर्षमा 71,238 मतदाता थपिएका छन्। 2070 भएको संविधान सभाको दोस्रो निर्वाचनमा जिल्लामा 3,33,661 मतदाता रहेकोमा यसपालि बढेर 4,04,899 पुगेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनको तयारीका क्रममा निर्वाचन कार्यालयले जिल्लाका 232 ठाउँमा मतदान स्थल तोकेको छ। कार्यालयले आगामी केही दिनमा मतदाता शिक्षा प्रशिक्षक तालिमका साथै सामग्री व्यवस्थापन लगायत तालिम प्रदान गर्न लागेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहन प्रसाद आर्यालले बताउनुभयो। साबिकमा कैलालीमा 1 उपमहानगरपालिका, 5 नगरपालिका र 28 गाविस रहेकोमा नयाँ संरचनामा 1 उपमहानगरपालिका, 6 नगरपालिका र 6 गाउँपालिका कायम भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा एक हप्तादेखि रेबिज विरुद्ध लगाउने एन्टी रेबिज भ्याक्सिन नहुँदा बिरामी बाहिर जान बाध्य भएका छन्। दैनिक एन्टी रेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्कने गरेको कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाहेक अरू ठाउँमा यो भ्याक्सिन नपाइने भएपछि बिरामी बाहिर जान बाध्य भएका हुन्। बहुलाएको कुकुर र सालले टोक्दा रेबिज नलागोस् भनी लगाइने रेन्ट रेबिज भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयमा नहुँदा ग्रामीण क्षेत्रमा समेत पठाउन सकिरहेको छैन। भ्याक्सिन माग गरिएको भए पनि आइ नपुगेको कार्यालयले जनाएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो विश्रामको मनसुनी रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। व्यवस्थापिका संसद विकास समितिले 1 महिनाभित्र स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गरी सेवा सुविधा प्रवाह सम्बन्धी नागरिक ओडापत्र राख्न निर्देशन दिएको छ। समितिले आयोजना गरेको स्थानीय तह सञ्चालन सम्बन्धी छलफलपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो। समितिका सभापति रविन्द्र अधिकारीले स्थानीय तहमा कायम गरिएका दरबन्दी अनुसार कर्मचारी खटाएर स्थानीय स्तरमै कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो। निर्वाचन आचार संहिताका कारण कर्मचारी र कार्यालय व्यवस्थापनमा समस्या पर्ने देखिएकाले निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय समितिको बैठकले गरेको छ। बैठकमा उप प्रधानमन्त्री कमल थापाले प्रमुख चार दलको बैठकपछि मधेसका मागलाई लचकताका साथ सम्बोधन गर्दै वैशाख 31 गते स्थानीय निर्वाचन सफल बनाउने निर्णय भएको बताउनुभयो। मधेसमा अहिले सम्बोधन गर्न सकिने मागलाई समाधान गरी नसकिने मागलाई स्थानीय तहको निर्वाचनपछि समाधान गर्ने सहमति पनि भएको उहाँको भनाइ छ। उहाँले स्थानीय तहको निर्वाचनपछि संविधानमा व्यवस्था गरिए बमोजिम नागरिकले घर आँगनबाट सेवा सुविधा पाउने भएकाले पनि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो।
सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरीको महानिरीक्षक पदमा बढुवा गर्ने सरकारी निर्णयलाई बदर गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्कीको पूर्ण इजलासले चन्दको मुद्दामा सुनाई सरकारी निर्णय बदर गरेको हो। सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्ने सरकारको निर्णय प्रहरी नियमावली 2071 नियम 41 तथा स्थापित न्यायिक मान्यता विपरीत रहेको ठहर गरेको छ। प्रहरीका बहालवाला प्रहरीमा नायब र महानिरीक्षक मध्येका योग्य तथा विगत 4 आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीहरूमध्ये बढी अङ्क पाएको व्यक्तिलाई प्रहरी प्रमुखमा नियुक्त गर्नु गराउन समेत आदेश दिएको छ। सरकारले गत फागुन 1 गते प्रहरी महानिरीक्षकमा तेस्रो वरियताका चन्दलाई नियुक्त गरिएपछि पहिलो वरियताका डिआइजी सिलवालले सरकारी निर्णय बदर गर्न माग गर्दै रिट दायर गर्नुभएको हो। चन्दलाई आइजिपीमा बढुवा गर्ने निर्णय अघि 28 माघमा अधिवक्ता कपिलदेव ढकालले राजनीतिक हस्तक्षेप गरी प्रचलित कानुन विपरीत निर्णय गर्न लागेको भन्दै सरकारलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो। सरकारले सिफारिस गरेका दुई घण्टा बित्न नपाउँदै सर्वोच्च अदालतले सिफारिस निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्नुभएको छ। माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहालले सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अब अवसरवादीहरूले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने बताउनुभयो। दाहालले मधेस र जनजातिका मुद्दा सम्बोधन गर्न सरकार गम्भीर रूपमा लागिरहेको भन्दै सीमाङ्कनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुङ्गो लगाउने गरी अहिले अरू विषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको पनि बताउनुभयो। उहाँले आफ्नो आसन्न चीन भ्रमणले दुई देश बीचको सम्बन्धलाई अझै सुमधुर बनाउने पनि दावी गर्नुभयो।
नेकपा माओवादी केन्द्रका सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरिएको छ। माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसदले सरकार गठनपछि दलको बैठक नबसेको भनी आपत्ति जनाएका हुन्। बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद चालु अधिवेशनका विषयमा सातौं प्रदेश संयोजकले आफ्नो धारणा राखेका थिए। संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखेका समस्या चुनौती सांगठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको बताउनु भएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। लीला भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। संसदको सुनवाई विशेष समितिले 12 मुलुकका लागि राजदूतमा प्रस्तावित मध्ये 6 जनाको सुनाई सकेको छ। समिति सदस्य समेत रहेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भोलि आजसम्ममा सबै प्रस्तावित राजदूतको सुनाई सक्ने तयारी गरिएको बताउनु भएको छ। सरकारले अस्ट्रेलियाका लागि लकी शेर्पा, जापानमा प्रतिभा राणा, इजरायल मा निरञ्जन कुमार थापा, डेनमार्कमा युवराज लम्साल र श्रीलङ्कामा विश्वम बरप्याकुरेल र ओमानका लागि शर्मिला प्राजुले ढकालको नाम प्रस्ताव गरेको छ। यस्तै कतारमा रमेश प्रसाद कोइराला, बहराइनमा पदम सुन्दास, गणतन्त्र कोरियामा अर्जुन जङ बहादुर सिंह, बंगलादेशमा चोपलाल भूषाल, म्यानमारमा भीमकृष्ण उदास र साउदी अरेबियामा महेन्द्र प्रसाद सिंह राजपूतलाई सिफारिस गरेको छ।
रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वार उठाउने जनाएको छ। साझा पार्टीले विज्ञप्ति जारी गर्दै पार्टीको मूल्य मान्यतालाई अङ्गीकार गर्ने देशभरका नेपालीहरूलाई स्थानीय निकायमा विभिन्न तहमा उम्मेद्वारी दिन र साझा पार्टीका इकाइ र समितिहरू निर्माण गर्न आह्वान गरेको छ। स्थानीय तहमा नेतृत्व सम्हाल्ने सोच बनाएकाहरूलाई स्वतन्त्र उम्मेद्वार बन्न प्रोत्साहन गर्ने साझा पार्टीले जनाएको छ। स्वतन्त्र उम्मेद्वार उठाउने भए पनि आर्थिक सहयोग भने नगर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता नभएका कारण साझा पार्टीले दलगत रूपमा भाग लिन पाउँदैन। बीबीसी नेपाली सेवाका पूर्व प्रमुख मिश्रले पदबाट राजीनामा दिएर हालै नयाँ दल खोल्नु भएको हो।
भ्रष्टाचार विरुद्धको तेस्रो राष्ट्रिय युवा सम्मेलन चैत्र 26 गते नेपालगञ्जमा हुने भएको छ। भ्रष्टाचार विरुद्ध क्रियाशील संस्था बासले सम्मेलनका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा 51 सदस्यीय सम्मेलन मूल समिति गठन गरेको छ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटा, भ्रष्टाचार विरुद्धका अभियन्ता गोगो फाउन्डेसन काठमाडौँका अध्यक्ष केदार खड्का लगायतको सहभागितामा हुने सम्मेलनको तयारी बैठक ले सम्पन्न भएको जनाएको छ। बैठकले सम्मेलनका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ। सम्मेलनमा देशैभरिका युवाहरूको सहभागिता रहने पनि जनाइएको छ।
बैतडीको सुर्नाया गाउँपालिका 6 शङ्करपुरका बासिन्दाले कुलोको दूषित पानी पिउन बाध्य भएको गुनासो गरेका छन्। शङ्करपुरका करिब 100 घर परिवार कुलोको दूषित पानी पिउन बाध्य भएको बताएका हुन्। गाउँमा खाने पानीको व्यवस्था गर्न पटक पटक माग गरे पनि सुनवाई नभएको उनीहरूले बताएका छन्।
सुर्खेत बुलबुले यातायात प्रणालीले यही चैत्र 5 गतेबाट सुर्खेतदेखि जुम्लासम्म नयाँ गाडी सञ्चालनमा ल्याएको छ। गाडीमा 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एउटा फ्री टिकटको व्यवस्था गरिएको कार्यालयका प्रमुख क्षिति थापाले जानकारी दिनुभयो। गाडी सुर्खेतदेखि बिहान 7 बजे जुम्लाका लागि छुट्ने जनाइएको छ।
माइक्रोसफ्ट अफिसका मालिक बिल गेट्सको यस वर्ष पनि विश्वमा सबैभन्दा धनी व्यक्तिको पहिलो सूचीमा पर्नु भएको छ। विश्वका धनीहरूको सूची प्रकाशित गर्ने अमेरिकी पत्रिका फोर्ब्सले उहाँको सम्पत्ति गत सालभन्दा 11 अर्बले बढेर 86 अर्ब डलर पुगेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति गत वर्षभन्दा 1 अर्ब डलरले घटेको छ। गत साल विश्वका धनाढीको सूचीमा 324 स्थानमा रहेका ट्रम्प यो वर्ष 220 स्थानमा तल झरेर 554 स्थानमा पुग्नु भएको छ। म्यानहटनको मिडा टाउनमा रहेका ट्रम्पका 10 भवनको मूल्यमा गिरावट आएकाले उहाँको सम्पत्ति गुमेको हो। फेसबुकका मालिक मार्क जुकरबर्ग यसपालि 5 स्थानमा रहनु भएको छ भने विश्वमा सबैभन्दा धनी 10 मानिसको सूचीमा अमेरिकाको सर्वोच्च वर्चस्व रहेको छ। विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी 1567 स्थानमा पर्नु भएको छ। चौधरी ग्रुपका अध्यक्ष रहेका उहाँको कुल सम्पत्ति 1.3 अर्ब अमेरिकी डलर रहेको छ। चौधरी गत वर्ष 1.1 अर्बसहित 1577 स्थानमा रहनु भएको थियो। फोर्ब्सले 31 वर्षदेखि विश्वका अर्बपतिको सूची सार्वजनिक गर्दै आएको छ।
भेरी खबरमा अब एउटा विदेशको खबर। अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक जेम्स बी कोमेले गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे अनुसन्धान हुने बताउनु भएको छ। ट्रम्पले 2 साता अघि पूर्व राष्ट्रपति बराक ओबामाले चुनावको समयमा आफ्नो फोन रेकर्ड गर्न आदेश दिएको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी गुप्तचर संस्थाहरूले केमलिनका ह्याकरहरूले डेमोक्रेटिक पार्टीका नेताहरूको इमेल ह्याक गरेर ट्रम्पलाई सघाएको बताएका थिए। डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई हराउन रुसले भूमिका खेलेको अमेरिकी गुप्तचर संस्थाहरूको प्रतिवेदनमा उल्लेख रहेको थियो। अमेरिकी गुप्तचर संस्थाहरू सीआईए, एफबीआई र एनएसएको प्रतिवेदनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै अमेरिकी चुनावमा ट्रम्पलाई जिताउन भूमिका खेलेको उल्लेख रहेको थियो। रुसले भने त्यो आरोपको खण्डन गर्दै आएको छ। रिपब्लिकन पार्टीका सेनेटर डेभिड न्युसेस अध्यक्ष रहेको संसदको इन्टेलिजेन्स कमिटीले ती आरोपका बारे अनुसन्धान गरिरहेको छ।
भेरी खबरको अन्त्यमा केही खेल खबर। कैलालीको धनगढीमा हुने धनगढी प्रिमियर लिग ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। चैत 28 गते सिबाईसी अतरिया र काठमाडौँ गोल्डेन्स तथा रूपन्देही च्यालेन्जर्स र कञ्चनपुर आइकोनिक भिड्दैछन्। प्रतियोगितामा राष्ट्रिय टोलीका चर्चित 6 जना खेलाडीको कप्तानीमा 6 वटा टोली प्रतिस्पर्धामा रहेका छन्। प्रतियोगितामा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै काठमाडौँ गोल्डेन्स, विराटनगर किङ्स, रूपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक टिम चौराहा गरेर सिबाईसी अतरिया सहभागी हुँदैछन्। च्यालेन्जर्सका शक्ति गौचन, कञ्चनपुर आइकोनिकका विनोद भण्डारी, सिबाईसी अतरियाका ज्ञानेन्द्र मल्ल तथा टिम चौराहा धनगढीका कप्तान फारस खड्का रहनु भएको छ। प्रत्येक टोलीका कप्तानले 1.5 लाख पारिश्रमिक पाउनेछन् भने प्रत्येक टोलीले बोल कबोलबाट खेलाडी छनौट गरेका छन्। टी ट्वेन्टी ढाँचामा सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले 15 लाख रुपियाँ पुरस्कार जित्नेछ भने उपविजेताले 7 लाख रुपियाँ जित्नेछ।
र ओलम्पिक कमिटीमा करिब 3 महिनादेखि लागेको ताला खोलिएको छ। सर्वोच्च अदालतले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई अवैधानिक छहर गर्दै रुकमा शमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीलाई वैधानिकता दिएसँगै गत माघ 11 गतेदेखि लगाएको ताला खोलेको हो। प्रहरीको सहयोगमा राणा पक्षका कार्यवाहक अध्यक्ष किशोर बहादुर सिंहको नेतृत्वको टोलीले ताला खोलेर कार्यालय प्रवेश गरेको हो। नेपाली खेलकुदमा लामो समयदेखि रुकमा शमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी र ध्रुव बहादुर प्रधान तथा जीवनराम श्रेष्ठ पक्षको ओलम्पिक कमिटी बीच विवाद रहँदै आएको छ।
खेल खबर सँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चालू आर्थिक वर्षमा उच्च अदालत सुर्खेतमा 314 वटा मुद्दा दर्ता। बाँकीमा प्रहरीबाट यातना पाएका पीडित मध्ये 2 जनाले क्षतिपूर्ति पाए।
डीआईजी चन्दा प्रहरीको महानिरीक्षक पदमा बढुवा गर्ने सरकारी निर्णय। सर्वोच्च अदालतबाट बदर, वरिष्ठ र बढी अङ्क ल्याउनेलाई नियुक्त गर्ने आदेश।
अमेरिकी चुनावमा रुसी संलग्नता भए नभएबारे एफबीआईले अनुसन्धान गर्ने।
र धनगढी प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक। नेपाल ओलम्पिक कमिटीमा करिब 3 महिनादेखि लागेको ताला खुल्यो। हवस् तारीलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।